Going through the traditions from the Holy Prophet regarding the future of Islam, future of mankind, we always notice plenty of traditions, hundreds of traditions from Holy Prophet regarding the appearance of his son, who will change the world from injustice to justice, from disobedience to obedience of Allah. And the number of these traditions are so much remarkable that none of the sects in Islam could deny that. This is agreed upon, that this thing is going to happen. A son from the Holy Prophet will come by the name Imam Mahdi alayhi
salam.
Not only the name is confirmed, which I recited, his title of being Imam is also confirmed. It is not only in Shia, it is in Sunnah, it is with those who apparently go against Shia. All of them do believe that this will be his name and this will be his title, the title of Imam. And this is also confirmed that he will be the 12th Imam from the chain of Imam. Now this is very strange. How those people who deny Imam in the early times after the Prophet could explain why this great Imam is called 12th Imam, who are the first 11 Imams. But okay, they will somehow explain it. But this is very interesting that all of them are waiting for an Imam to come. And not only Muslims, not only all the Muslims, heavenly religions, Christianity, Judaism, all of them are waiting for someone to come. They call them Masih, they call them Yesu, they call them with different names. And not only heavenly religions, but as far as I could go through, every religion has some sort of waiting for some person who is going to come and change the universe. Now, if we think we are the only sect, we are the only people who are waiting, I think this is misconception. Lots of people are waiting, but a distinguished factor with you, that you are waiting for someone who is alive. Only sect in all these religions who believe that the person they are waiting for is not dead, is alive. And not only alive, but living an active life. This is really remarkable. You're not waiting for someone who is not born yet. You are waiting for someone who was here and who was actively living behind the wheel in Ghaiba, looking at your amal, looking at your deeds, and actively waiting for people to be ready for his reappearance. So you have to be prepared more than anyone else. We have to have responsibility for against this great person. Sallu ala Muhammad wa ali Muhammad.
Allahumma salli ala Muhammad wa ali Muhammad.
Again, we go through the traditions, those in number, hundreds in number, telling us that there is an Imam who is going to come. So, what are they waiting for? If Allah is the source who will allow him to come, what Allah is waiting for? Go through the traditions and get a certain answer for the waited element which will allow Imam to appear. Now, I will answer a few answers, will give you a few answers, then we will try to analyze these answers. Is Imam waiting for weapons to be collected? Go to the traditions, ask the traditions, if Imam is waiting for a pile of weapons to be collected, and then when that pile of weapons will reach to a certain point, Imam will come. Are our traditions explaining this thing? Certainly not. They're not waiting for weapons. We have plenty of weapons in this world. They are not waiting for more weapons to be gathered, and then Imam will come. And never any tradition from Ahlul Bayt alayhi salam said that. Not the Holy Prophet alayhi salam. So they are not waiting for weapons. So are they waiting for wealth to be collected? And this is very strange. I went somewhere, I don't want to tell you the name of that place. I went somewhere and they had a very handsome amount of revenue per month. It was a big, big amount. I can't explain it here. A big amount of revenue in dollars. They were collecting and they were piling up in bank accounts. And lots of people around them were in need, desperate need of that amount. They were orphans, they were poor, they were widows, and they were miserable people around them, and they were collecting that amount and piling up in bank accounts. And the person who was in charge of that thing, he himself told me, and I was wondering how that can happen. And I asked him, you have that much of amount, this is not your amount. You are not the owner of this thing. And this is in the name of religion. And you are piling up that amount. It was easily in millions, I can tell you, if not hundreds of millions, tens of millions. He said, we are collecting that amount and we are waiting for our Imam to come and then we will present that amount to him. I said, are you sure that your Imam is waiting for your money? Are we lacking money? We waited 1100 years for a few hundred million dollars to be collected and then our Imam will come. Are you sure about it? He said, this is how I understand. This was really strange for me. Can anyone think that our Imam is waiting for na'uzubillah ta'ala and a stock of dollars or you see gold or jewelry to be piled up somewhere and then na'uzubillah is waiting for that money? Na'uzubillah, how can this be? They're not waiting for our wealth to be gathered. Though it is not bad if you have the money, if you have wealth, and you spend that wealth in the way of Islam, in the way of your religion, it is not bad, surely appreciate it. But to pile it up and to make an stock of it, this is not what is desirable or appreciated. So they are not waiting for, weapons, they are not waiting for money or wealth, so what are they waiting for? Can we say that we are waiting for a number of people to be gathered at a single place and that will become an army and then the Imam will appear? So if you just tell about numbers, how many people we are on this earth memorizing or remembering our Imam. If today we have in Muharram, I can easily say at least tens of millions of people doing this thing. So we are not short of number. In Pakistan, you can easily say we have 30 million. It is very easy to say 30 million. In Iran, you can easily say it's around 50 to 60 million. In Iraq, in Kuwait, in so many parts of the world, if you gather all these people, it is not less than 100 million, you see, at least. Oh. Are they waiting for number? They are not waiting for weapon. They are not waiting for wealth. They are not waiting for number. Whom they are waiting for? I will tell you a brief answer. Sallallahu alaihi Muhammad wa ali Muhammad. And surely all of us want to be a part of that great army and we want to fulfill that condition which is required for the appearance of our Imam. I will tell you through a verse of Holy Quran. The verse of Holy Quran says, وَلَوْ أَنَّ أَهْلَ الْقُرَىٰ آمَنُوا وَاتَّقَوْا لَفَتَحْنَا عَلَيْهِمْ بَرَكَاتٍ مِنَ السَّمَاءِ وَالْأَرْضِ. It says that if people had believed and they had taqwa, if they had believed and if they had taqwa, we had opened the gates of blessing from heavens and earth. Just two conditions. To open the gates of blessing from heaven and earth, you need just two conditions. And this is only Quran. This is not a person like me who speaks two or three words. It's not important for him to say two, three or four words. I can use four words instead of two, and I can use two words instead of four. But in Holy Quran, if you have two words, certainly means two. You can't change these words. Just two conditions are required to get to that point, which is Amanu wa Taqwa. They should have belief and they should have taqwa. Just two conditions. So walau anna ahla al-qura amanu wa taqaw la fatahna. If they had belief and if they had taqwa, we would have opened the gates of blessings. Now we have two conditions: iman and taqwa. Just iman and taqwa. What should we believe in? And what type of taqwa is required? What is this belief and what is this taqwa? I can tell you through two events from our sixth Imam, Imam Jafar Sadiq alayhi wa sallam. Now, we are looking for an Imam and we have got a point from Holy Quran that we need belief, iman and taqwa. Has this condition happened before? Yes. A person from Kufa came to our Imam in Medina. Imam Balizri was living in Medina. He was from Kufa. And Kufa, though not very famous in front of us through the history, but it was always been famous for being followers of Ahlul Bayt al-Nusara. Kufa was famous for that. So a person from Kufa came to Imam and he said, "My Imam, why you are not raising your army against tyrants?" He said, "Do I have followers?" He said, "Yes, you have a lot of followers." He said, "How many of them?" Can you imagine? A person from Kufa came to Imam and he said, "Why you are not raising your army against tyrants? Why you are here?" Imam said, "Do I have followers?" He said, "Yes, you have followers." Imam said, "How many of them?" He said, he thought for a while and said, "Around 100,000. Around 100,000. Imam said, "I have 100,000 followers in Kufa. Are they ready?" He said, "Imam, if I'm not wrong, they are at least 200,000. I said 100,000, but if I'm not wrong, they are not less than 200,000. Imam said, "200,000 followers waiting for me?" He said, "Yes." Imam said nothing. Imam took that person outside Medina. Imam said, "I will answer you." Then Imam prayed for a while, a few prayers, and then he saw a herd of goats just going somewhere. Imam said, "If my followers were of that number of goats, I would have raised my army." And the guy said, "I counted them," difference of tradition, but he said, "I counted them, there were 17 in number." There were 17. This is one of the events. And perhaps following that event, or might be a different event, a person came to Imam, might be the same person, came to Imam, and he said, "Imam, you have followers more than usually people do have followers." Imam said, "Yes. If they are my followers, I will ask you a question." And this is really strange. When I tell you this tradition, this is really strange. Imam said, I ask you a question. Can anyone of those who you count them as my followers, can anyone of those, if he was in need, he can put his hand in the pocket of other and take money without the guy being annoyed?" He said, "Imam, this is not going to happen." What Imam asked? If he was in need, sincerely, really, genuinely, he can put his hand in the pocket of the other Shia and take the amount which was required, which was duly required, and the person from whose pocket the money was taken, he will not be annoyed. Imam said, "Is this happening?" He said, "No. It's not happening." and it's not going to happen. Imam said, if they cannot spare their money for themselves, how can they spare their blood for a cause? They're not spending their money. Can they spare their blood? Imam says, this is very difficult. No. It's not in my capacity to ask you this question. And I'm asking myself this question. Am I on that standard? If someone from you in need of something, he come to me and he ask me amount which I can give you, he don't ask me, just put my money. Will I be okay for it? We were asking that, why Imam is not appearing? We were asking, we are so many people in number, why Imam is not coming? No, the answer is a very simple point. We are attached with a few more things than our Imam. We are attached with our careers. We are attached with our wealth. We are attached with this world. And very few of us, those who are not to that standard, very few of us could say that we are closer to that standard. We are not up to that standard. Now this is the point. Now what we can do if someone tells me, okay, this is very big, we can't do this. I'll tell you a simple way to do, inshallah. Sallu ala Muhammad wa ala Muhammad. During these days, I have recommended a few things suggested you a few things. One of them is this thing. Whenever you are doing something in the name of your religion, pay attention or respect. And this is what I told you yesterday. Pay attention or respect. Gradually, you will pick up the true meaning of religion and the true meaning of being followers of Imam. Now, how can you keep a spirit, or how can you pay attention or the spirit? Ask yourself, why I was asked to perform that? You pray namaz, you pray here for Maghrib and Isha. Ask yourself, what is the purpose of this practice? You will stand straight, then you will go, then you will go down, and then you will stand up again. Have you asked yourself, why are you doing this? What is the main objective? And as I told you yesterday, again, ending it here, that there is a structure and there is a script. And when the religion deviates, it keeps the structure intact and the script goes off. We should make our script alive to be closer to our Imam. So whenever you are asking something, ask yourself, what is the script? And what is the soul of this practice? You are doing a zadari, there should be a soul. There should be a spirit. Ask yourself to revive that spirit and that soul, and then, inshallah, you feel yourself closer to your Imam. You have to change your culture, entire life. This is not going to be easy. It's not going to be easy. This will be after very much more sacrifices than we are paying now. My time is not more, so I'm finishing it here with the prayer that inshallah, Allah will give us guidance for paying attention or the spirit and the soul, and inshallah, it will bring us closer to our Imam. For reappearance, the prayer of his reappearance, and with the prayer that inshallah, we could be a part of that great army. Sallu ala Muhammad wa ali Muhammad.
Allahumma salli ala Muhammad.
ایک سور فاتحہ تمام مرحومین کے لیے بالاخص کے لوگ جو عزائے سید الشہداء مقبول شہید ہوئے ایک سور فاتحہ کے لیے
شکوا اور شکایت ہے اور ہمارے اندر عذر ہے.
شکوا اور شکایت ہے اور ہمارے اندر عذر ہے. درود دے گا محمد و آل محمد. شکوا اور شکایت اور عذر کس طرح سے جب بھی کوئی صورتحال پیش آئے گی یا تو ہم شکوا کرتے رہیں گے ایسا کیوں ہوا. اعتراض پہ اعتراض کر سکتے ہیں, یہ کام بہت آسان ہے انسان کی زندگی کے اندر, شکایت کرنا اعتراض کرنا. اور دوسرا کام کیا کریں گے کہ اگر کوئی ہم سے کہے کہ کیوں نہیں ہوا تو ہم عذر پیش کریں گے, یا ایک طرف سے شکایت کرے گا یا ایک طرف سے عذر پیش کرے گا. اچھا یہ پھر ایک انسان کا گروہ ہے جو یہ کام کرتا رہے گا. دوسرا انسانوں کا گروہ کون سا ہے؟ وہ جب کسی برائی کو دیکھے گا, کسی مشکل کو دیکھے گا تو وہ دوسروں سے شکوے نہیں کرے گا, دوسروں کے سامنے عذر بھی نہیں لائے گا, بلکہ وہ کیا کرے گا, اس مشکل کو حل کرنے کے لیے کوئی قدم اٹھائے گا, مشکل کو حل کرنے کا قدم اٹھائے گا. اچھا اب یہاں پر بہت سارے عناوین ہیں گفتگو کے لیے, مشکل حل کیسے کریں جبکہ مشکل بہت بڑی ہے, کیسے مشکل حل کی جائے. یعنی میں نے معمولاً یہ دیکھا ہے کہ جب ہمارے سامنے کوئی مشکل آتی ہے تو ہم یہ سوچتے ہیں کہ یہ مشکل میں اکیلا تو حل نہیں کر سکتا, اور اس کے بعد دوسرے لوگ بھی میرے پاس نہیں ہیں جن کے ساتھ میں مل کر اس کو حل کروں, تو میں کیا کرتا ہوں, میں سرنڈر کر دیتا ہوں, میں سرنڈر کر دیتا ہوں. اور اس سرنڈر کو سرنڈر کرتے ہوئے میرے پاس ایکسکیوز ہے, وہ کیا ہے, دوسرے لوگوں نے ساتھ نہیں دیا. یعنی بالکل ایسا ہے, ایک عجیب مثال دیتے ہیں, کہتے ہیں فرض کریں ایک پتھر بہت بھاری آپ کے پاس ہے, بہت بھاری پتھر ہے, یہ پتھر اتنا بھاری ہے کہ جب تک 10 آدمی نہ اٹھائیں نہیں اٹھے گا, 10 آدمی نہ اٹھائیں نہیں اٹھے گا. اچھا آپ فرض کر لیتے ہیں 20 آدمی موجود ہیں, 20 آدمی موجود ہیں, سب اس پتھر تک پہنچ رہے ہیں اور سب ایک بار سوچ رہے ہیں اگر کسی نے اٹھایا تو میں اٹھاؤں گا, اور اگر نہیں اٹھایا تو میں نہیں اٹھاؤں گا, صحیح. اور سب یہی سوچ رہے ہیں کہ اگر کوئی اٹھائے گا تو میں اٹھاؤں گا, اور اگر کسی نے نہیں اٹھایا تو میں بھی نہیں اٹھاؤں گا. اب آپ بتائیں پتھر اٹھے گا یا نہیں اٹھے گا؟ کبھی بھی نہیں اٹھے گا. کیوں؟ سب مل جائے تو اٹھ جائے گا, لیکن سب کیا سوچ رہے ہیں, دوسرا اٹھائے تو میں اٹھاؤں گا, کوئی نہیں اٹھائے گا اس طرح. تو اب اس کے لیے طریقہ کار کیا ہونا چاہیے, ہمارے پاس مشکل کا حل کیا ہونا چاہیے, مشکل کا ایک حل ہونا چاہیے, اور اس کے لیے ایک ریکوائرمنٹ ہے. ریکوائرمنٹ کیا ہے پہلے وہ میں کرتا چلوں, ریکوائرمنٹ ہے کمٹمنٹ, آپ کے اندر کمٹمنٹ ہونا چاہیے. اگر کمٹمنٹ آپ کے اندر ہے یہ پرابلم آپ سالو کر سکتے ہیں. پہلے میں آپ کے اندر کمٹمنٹ کی ایک مثال دے دیتا ہوں, اور اس کمٹمنٹ کی مثال کے بعد پھر آپ اس کو سولوشن کو بھی کہنے کی کوشش کرتے ہیں. درود دے گا محمد و آل محمد. اہل بیت کی 10,000 روایتیں ہمارے پاس موجود ہیں. اہل بیت نبی خدا کی وفات کے بعد 250 سال تقریباً روئے زمین کے اوپر موجود تھے. اس دوران میں انہوں نے ظاہر ہے کہ لاکھوں باتیں کہیں, ان لاکھوں باتوں کو 10,000 لوگوں نے سنا ہے, کچھ لوگوں نے اسے لکھ لیا ہے تو وہ ہم تک پہنچ گئے ہیں. اس کو ہم روایت کہتے ہیں, اللہ کے نبی کی روایات, ان کے اس خاندان کی روایات, ان کو ہم حدیث کہتے ہیں. ہمارے پاس 10,000 حدیثیں موجود ہیں. کن لوگوں نے حدیثیں جمع کی ہیں, کن حالات میں جمع کی ہیں؟ ان حالات میں جمع کی ہیں کہ اگر کوئی آدمی اہل بیت سے تھوڑا زیادہ نزدیک نظر آتا تھا تو کچھ دیر میں لایا جاتا تھا, اسے مار دیا جاتا تھا. شدید ترین سختیوں کے اندر کچھ لوگوں نے ان روایات کو زندہ کیا ہے, ان روایات کو محفوظ کیا ہے, اور بے جہا قربانیاں دی. پرابلم کیا تھی اس زمانے میں, کچھ افراد ہیں صاحبان علم صاحبان تقویٰ جو اہل بیت ہیں, اور حکومتیں ان کے خلاف ہیں, حکومتیں ان کے خلاف ہیں, ساری ریسورسز حکومتوں کے پاس ہیں, یہ جو صاحبان تقویٰ ہیں ان کے پاس ریسورسز نہیں ہیں, ان کے پاس علم ہے ان کے پاس تقویٰ ہے, یہ اپنے دوستوں سے چاہ رہے ہیں ہمارے علم اور تقویٰ کو محفوظ کرو. چیلنج یہ ہے کہ محفوظ کیسے کریں, گورنمنٹ ان کے خلاف ہے, ریسورسز ان کے خلاف ہیں, جاسوس ہر طرف گھوم رہے ہیں, ذرا سا ٹائم آپ زیادہ نزدیک گزاریں گے آپ اٹھا لیے جائیں گے, آپ غائب ہو جائیں گے, آپ مار دیے جائیں گے. چیلنج ہے, اس کو کیسے اٹھایا جائے؟ اس دوران کچھ لوگ کمیٹڈ ہوئے, उन्होंने कहा कि नहीं, हमारी जान भी जाएगी, हमें एक काम करना है। क्या काम करना है? जो अहले बैत कहेंगे उसे लिख लेंगे, और लिखने के बाद कहीं पर इसको महफूज करेंगे अगली नस्लों के लिए। ये चैलेंज था, 250 साल तक ये चैलेंज लोगों ने पूरा किया है। उनमें से एक आदमी इब्ने अबी उमैर नाम करके हैं, इब्ने अबी उमैर अहले बैत के जाने वालों में से आलिम और फासिल इंसान है, काबिल-ए-क़दर मुत्तकी परहेजगार, जिनके तक़वा और परहेजगारी की मैं वाक़ियात आपकी खिदमत में अर्ज़ कर सकता अगर टाइम होता। बहुत कमिटेड हैं, अहले बैत के चाहने वाले हैं, और इन्होंने बहुत सारी रिवायात अपने पास कॉपियों में लिखी हैं। और मैं आपकी खिदमत में कह रहा हूँ कॉपियों में लिखी हैं, तो जाहिर है कि आज के दौर के बच्चे को ये भी समझ में नहीं आएगा कि कॉपी में लिखना किसे कहते थे। आपको अपनी जेब में इंक रखनी पड़ती थी, उस इंक में कलम रखा हुआ होता था, आपकी जेब में रहना चाहिए। आपके पास कुछ सफे होंगे जो घोल की सूरत में होंगे, वो आपने कहीं और अपनी जेब में कहीं रखे होंगे। आप इमाम के पास बैठे होंगे, अचानक वो कोई बात कहेंगे, आपने पेन और इंक को वहां से निकालना है और फौरन अपने रोल को खोलना है, उसमें कुछ लिखना है और इसको इस तरह छुपाना है कि जासूस देख ना सके, देख लेगा तो आप भी मर जाएंगे। उसके बाद इन रोल्स को कहीं जमा करना है, इन सबको पाइल करेंगे या जमा करेंगे, ये आपकी कॉपी बनेगी। 400 ऐसे रावी हैं जिन्होंने ये काम, कम से कम 400 ऐसे जिन्होंने काम किया है, मेहनतों से हजारों ने किया है, लेकिन 400 बहुत मशहूर हैं जिन्होंने इस काम को अंजाम दिया, उन्होंने बुक्स जमा की, 400 ऐसे अफराद। उनमें से एक इब्न अबी उमैर थे, अपने पास कई बुक्स ऐसे जमा कर ली, कॉपीज जमा कर ली। गवर्नमेंट को एक मौके पर अंदाजा हो गया कि इसके पास कुछ है और ये अहले बैत के दिल को महफूज कर रहा है। इनको वहां से उठाया गया, इनको जेल में डाला गया, टॉर्चर्स किए गए, ठीक ठाक पैसे वाले आदमी थे। एक और वाक्य के तहत हमें पता चलता है ठीक ठाक पैसे वाले थे, सारा पैसा जब्त कर दिया जाता है, जायदाद सारी जब्त हो जाती है, और खूब टॉर्चर करके इनको जिंदा में डाल देते हैं। और इनसे जो डिमांड कर रहे थे मुझे के लिंक्स बताओ और कौन लोग जो ये काम कर रहे हैं, ये बेचारे टॉर्चर बर्दाश्त करते रहे, जेल में पड़े रहे। जो इन्होंने जमा किया था वो सब का सब एक जगह स्टोर करके महफूज किया था कि कहीं दुश्मनों के हाथ में वो न लग जाए। इनको नहीं अंदाजा था कि मैं कितने अरसे जेल में रहूंगा, इनको इस बात का अंदाजा नहीं था। इन्होंने एक जगह को सबको जमा किया, ये जेल में चले गए, जेल में मुद्दतों गुजर गई, कई साल गुजर गए। इस कई साल में इनकी सारी दौलत खत्म हो गई, आंखों से अंधे हो गए, अंधे हो गए। जब गवर्नमेंट को इत्मीनान हो गया कि अब ये बूढ़ा इंसान कुछ नहीं कर सकता, ये अंधा भी हो गया है, तो इनको छोड़ दिया, ये वापस आए अपनी उस जगह पर जहां पर इन्होंने कागजात रखे थे। कागजात जब खोला तो देखा कि सब का सब ह्यूमिडिटी की वजह से खत्म हो चुका है, नमी आ गई थी उसमें, पानी आ गया था उसके अंदर, उसकी वजह से जो इंक थी वो फैल गई, प्रिंटिंग थोड़ी थी उस जमाने में, इंक से कितना पड़ता था, सब का सब फैल चुका है, सब खत्म हो चुका है। अब सोचिए एक आदमी ने 10-9 साल टॉर्चर बर्दाश्त किया है इन चंद पेपर्स की खातिर, वो पेपर जो उसके पास नहीं है, आंखों से नाबीना हो चुका है। उसके बाद इन्होंने जेल के अंदर एक काम किया था, जितनी भी रिवायात याद थी उनको मेमोराइज करते रहते थे, उनको रटते रहते थे कि मैंने अहले बैत से ये सुना है, उसको याद करते रहते थे। जितने भी जेल में लोग मिलते थे उनको वो रिवायतें सुनाते रहते थे, मैंने ये रिवायत सुनी है। मजबूत इंसान थे इस मामले के अंदर, अरब मेमोरीज में बहुत शार्प थे, हम लोगों के जहन में आ ही नहीं सकता कितने शार्प थे उस मामले के अंदर। यानी एक आम अरब इंसान को 10-15 हजार शेर याद हो, ये कोई मुश्किल काम नहीं था, उस जमाने में बहुत था ऐसा। और मैंने खुद ऐसे लोगों से मुलाकात की है जिनको 2 लाख से ज्यादा शेर याद थे, मैं खुद मिला हूं ऐसे लोगों से, तो उनके उनके पास ये मसला नहीं था। और अरब लैंग्वेज में ऐसा होता है कि एक खास आदमी की एक खास जबान होती है, दूसरे उसे कॉपी भी नहीं कर सकते। यानी मिसाल के तौर पर अगर कोई चाहे कि कुरान करीम जैसी कोई जबान लिखे, नामुमकिन है, कोई नहीं लिख सकेगा। कोई चाहे अमीरुल मोमिनीन किसी जैसी जबान लिखे, नामुमकिन है, कोई नहीं लिख सकता। तो वो जो सैयद रजीब पे इल्जाम लगाते हैं कि नहजुल बलागा में उन्होंने लिखी है, तो उसकी एक झूठ के इस इल्जाम की झूठे होने का एक रीजन ये है कि सैयद रजीब ये जबान लिख ही नहीं सकते जो नहजुल बलागा में अमीर मोमिन की जबान है, तो कोई नहीं लिख सकेगा। इनको भी याद थी वो ट्रेडिशंस। इब्न अबी उमैर एक जगह दोबारा बैठे, और उसके बाद ये कहा कि ठीक है मेरे पेपर्स खत्म हो चुके हैं, मेरी आंखें जाया हो चुकी हैं, मेरा पैसा भी खत्म हो गया है, लेकिन खुदा ने मुझे हाफसा अभी भी दिया है, क्या मैं अपनी मेमोरी को इस्तेमाल कर सकता हूं? क्या मेरी मेमोरी इतनी शार्प है? उन्होंने टेस्ट किया अपना, अब देखिए कमिटमेंट के साथ करके अपने आपको टेस्ट किया। उस जमाने के जो दूसरे लोग ट्रेडिशन लिखने वाले थे उनके पास गए, कहा देखो तुम लोग मेरी मेमोरी का इम्तिहान लो, मेरे जमाने तक जो ट्रेडिशन लिखी हुई थी वो मुझे याद है, तुम लोग मेरी मेमोरी का इम्तिहान लो, मेरी मेमोरी सही है या खराब हो चुकी है। उन्होंने इम्तिहान लिया और उन्होंने देखा यार ये मेमोरी परफेक्ट है, इसकी मेमोरी बहुत शार्प है, ये जो ट्रेडिशन कहता है कोई लफ्ज इधर से उधर नहीं करता। उन लोगों ने और बाद में इमाम ने ये बात कही कि ये आदमी अपनी मेमोरी से भी जो ट्रेडिशन कह रहे वो हमारे नजदीक एक्सेप्टेड है। इनको एक खास स्टेटस मिला, इनको खास स्टेटस क्या मिला, अभी डिटेल्स हैं थोड़ी सी और टाइम हमारे पास कम है, कि आप जब कोई ट्रेडिशन लिख रहे होते हैं तो आपको चेन ऑफ नैरेटर्स लिखना होता है, अनफला अनफला अनफला, उसने उसको सुनाया, उसने उसको सुनाया, उसने उसको सुनाया, यहां तक क्या इमाम तक जाते हैं, इसको हम कहते हैं चेन ऑफ नैरेटर्स। अगर चेन ऑफ नैरेटर में एक आदमी ड्रॉप हो जाए तो हम कहते हैं ये चेन सही नहीं है, रिलायबल चेन नहीं है। इब्ने अबी उमैर को ये स्टेटस अहले बैत ने दिया कि इब्ने अबी उमैर अगर चेन ना भी बताए तो उसकी ट्रेडिशन सही है, उसकी ट्रेडिशन, ऐसी ट्रेडिशन को हम लोग मुर्सला कहते हैं, जिसके अंदर चेन ऑफ नैरेटर्स नहीं लिखा हुआ होता उसको हम मुर्सला कहते हैं। मुर्सला ट्रेडिशन हमारे नजदीक एक्सेप्टेड नहीं होती, हम कहते हैं ये ट्रेडिशन मुर्सला है, इसमें चेन ऑफ नैरेटर्स नहीं है, इसके गलत होने का बहुत इम्कान है। अहले बैत ने कहा कि इब्ने अबी उमैर मुर्सला भी कहे तो मुस्तनद है, क्यों, ये आदमी कमिटेड है, इस आदमी की मेमोरी शार्प है और ये बहुत कमिटेड आदमी है। कितने कमिटेड थे इब्ने अबी उमैर ये आपने देखा, और कितने ओबीडिएंट थे अहले बैत के, ये मैं अगले वाक्य से आपकी खिदमत में अर्ज करूंगा। दुरूद भेजे मोहम्मद वाले मोहम्मद
सल्ले अला मोहम्मद वाले मोहम्मद।
एक दफा बहुत गरीब हो गए, मैंने आपकी खिदमत में बताया, सारा पैसा जब्त हो गया, नाबीना भी हो गए, कोई बिजनेस नहीं कर सकते, तिजारत नहीं हो सकती, पैसा इंतहाई कम हो गया, इंतहाई गुर्बत की हालत में आ गए, गरीब हो गए बिल्कुल। एक अहले बैत का चाहने वाला इनके पास आया और उसने आकर इनको तकरीबन 8000 दिरहम दिए। 8000 दिरहम इतना पैसा होता था कि मदीने में एक घर खरीद सकते थे आप, 6 से 8 हजार दिरहम। एक और ट्रेडिशन में भी है, किसी आदमी ने अपने इमाम से कहा कि मेरे लिए घर खरीदे तो उनको इतने पैसे दिए थे, 8000 दिरहम में आप पूरा घर खरीद सकते थे उस जमाने में। उसने आकर इब्ने अबी उमैर को 8000 दिरहम दिए, कहा कि ये तुम्हारे लिए, अब ये गरीब है, इंतहाई गरीब है, जेल से बाहर आया है, हम लोग छोटा सा भी काम करते हैं ना लोगों पे एहसान डालते हैं। अब इब्ने अबी उमैर को देखिए कमिटमेंट इसको कहते हैं, वो आया उसने 8000 दिरहम दिए, इब्ने अबी उमैर ने पूछा किस बात के, कहा ये तुम्हारे लिए, कहने ऐसे नहीं, ये बताओ क्यों दे दो मुझे, कोई क्वेश्चन नहीं है कि मैं जेल से आया हूं मुझे जरूरत है, कोई दे रहा है तो मैं ले लूं, नहीं ऐसी कोई बात नहीं, कहा ये किस बात के, कहा तुम्हारे, कहा नहीं ऐसे नहीं, ये बताओ मेरे कब हुए मुझे याद नहीं, कहा तुमने जब तुम्हारे पास बहुत वेल्थ थी मैंने तुमसे एक दफा कर्जा लिया था घर खरीदने के लिए, मैंने कर्जा लिया था, मैं कर्ज वापस कर रहा, मैंने तुमसे 8000 रुपए लिए थे, तुम दिरहम लिए थे, तुमको तो याद भी नहीं तुम्हारे पास इतना पैसा था, अभी मैं तुमको पैसा वापस कर रहा हूं क्योंकि तुमको जरूरत है। इब्ने अबी उमैर ने कहा कि मुझे याद नहीं कि मैंने कर्ज लिया, अगर तुमने कर्ज लिया था तो मुझे पैसे वापस कर रहे हो, तुम्हारे पास इतना पैसा कहां से आया, घर खरीदने के बराबर पैसा है तुम्हारे पास आया कहां से, क्या तुमने कोई तिजारत की है? वो खामोश हो गया, कहने मत पूछो, कहने नहीं पहले बताना पड़ेगा इतना पैसा कहां से आया। इसने जवाब दिया, कहने लगा मैंने वो घर बेच दिया है क्योंकि तुम मुसीबत में हो। ये ट्रू फॉलोअर्स हैं अहले बैत के। उसने कहा मैंने तुम्हारे पैसे से घर खरीदा था ना, तुम उस पर पैसे वाले थे, तुमने मुझे दिया था, अब तुम जरूरत में हो, मैंने घर बेच दिया है ताकि तुम्हें जरूरत, तुम्हारी जरूरत पूरी हो, तुम्हारा हक है, पैसा तुम्हारा है। ये अजीब है। इब्ने अबी उमैर ने कहा कि ये पैसा उठाओ और वापस दे दो और घर वापस करिए। कहा मैं नहीं कर सकता, तुम गरीब इंसान हो, इसका ये तुम्हारा पैसा है। कहा नहीं, मैंने अपने इमाम से एक रिवायत सुनी है, मैं रिवायत पे अमल करूंगा। ये सिर्फ बयान करने वाला नहीं है मेरे जैसे आदमियों की तरह, ये अमल करने वाला आदमी है। کہنے لگے میں نے اپنے امام سے اس روایت سنی ہے, میں اس روایت کا عمل کروں گا, میں اس پیسے میں سے ایک دینار نہیں دوں گا. کہا وہ روایت کیا ہے؟ کہا میرے امام نے مجھ سے کہا کہ اگر کسی کو پیسہ دو تو اس کو گھر کے سائے سے پیسے کی خاطر محروم نہ کرنا, اپنا پیسہ لینے کے لیے اس کا گھر نہیں بکوانا. کہا میں نے تم کو پیسہ دیا تھا گھر کے لیے دیا تھا, میں اپنا پیسہ لینے کے لیے تمہیں گھر سے محروم نہیں کروں گا, میں اپنی امام کی روایت کے خلاف عمل نہیں کروں گا. یہ پیسہ اٹھاؤ اپنا گھر دوبارہ خالی. دوستو بھائیو میرے, یہ کمٹمنٹ ہے, یہ کمٹمنٹ ہے, اور اس کی ہم میں کمی ہے. ہم میں کمی اس بات کی نہیں ہے کہ ہماری تعداد ملینز میں نہیں ہے, نہیں, ہم ٹینز آف ملینز ہیں. تعداد کی کمی کا کوئی مسئلہ نہیں ہے ہمارے ساتھ. آپ مت سوچنا ہمارے پاس پیسے کی کمی ہے, ہمارے پاس بہت پیسہ ہے الحمدللہ رب العالمین. میں ہمیشہ کہتا ہوں اہل بیت نے اپنے چاہنے والوں کو غریب نہیں رکھا ہے, بہت پیسہ دیا ہے. مت سوچنا ہمارے پاس اسلحہ نہیں ہے, ہمارے پاس اسلحہ بھی ہو جائے گا, اس کی بھی کوئی پرابلم نہیں ہے, صرف ایک پرابلم ہے, اتنے کمیٹڈ لوگ ہیں ہم لوگ, اتنے عمل کرنے والے لوگ ہیں ہم لوگ. یہ ہماری مشکل ہے, اصل مشکل ہماری یہاں پر آئی ہے, اور یہ وہ چینج ہے جو مجھے اور آپ کو اس وقت چاہیے. آپ یہاں پہ تشریف لائیں, یہ مت سمجھے گا آپ یہاں پہ تشریف لائے گھر واپس چلے گئے معاملہ ختم ہو گیا, نہیں, یہاں سے معاملہ شروع ہونا چاہیے. یہ جو آپ کا یہاں پہ جمع ہونا ہے یہ ریمائنڈر دینے کے لیے کہ آپ نے کرنا کیا ہے. آپ یہاں سے لے کر جائیں کہ آپ نے کرنا کیا ہے, میں آپ کی خدمت میں عرض کر رہا ہوں, یہ آپ کو کرنا ہے. آپ کے اندر کمٹمنٹ ہونا چاہیے اپنے لیے, اپنے دین کے لیے. آپ کے اندر کمٹمنٹ ہونا چاہیے اپنے اہل بیت کے پیغام کے لیے, دین اسلام کی روح کے لیے. اس کمٹمنٹ کے ساتھ پھر آپ میدان میں تشریف لائیے, پھر دیکھیں کہ آپ دین خدا کی نصرت میں کیا کر سکتے ہیں. اس ابن عمی کی طرح غریب ہے, محتاج ہے, لیکن اپنے امام کی بات کے خلاف عمل نہیں کر سکتا. آپ اور میں بھی یہ کر سکتے ہیں, ہمیں تھوڑا سا اپنے اوپر محنت کرنی پڑے گی, تھوڑا سا اپنے اوپر محنت کرنی پڑے گی. اور میں آپ کو یقین سے کہہ رہا ہوں, کوئی یہ نہ سوچے میں آسٹریلیا میں ہوں, میں دنیا کے کس کونے میں ہوں, یا مثلا کسی مغربی ملک کے اندر ہوں, میں ترقی نہیں کر سکتا. نہیں, غلطی نہیں ہوتا, یہ خدا کا نظام ہے. آپ خدا کی زمین پہ کہیں پر بھی ہوئے آپ ترقی کر سکتے ہیں, آپ اپنی روح کے ساتھ آگے بڑھ سکتے ہیں, اور خدا متعالیٰ کو جزا دینے والا ہے. اور یہ جتنا کچھ میں اور آپ کربلا سے ذکر کر رہے ہیں, یہ کن لوگوں کا تذکرہ ہے؟ یہ ان لوگوں کا تذکرہ ہے جنہوں نے اپنی زندگیاں قربان کی ہیں اپنے امام کے نام پر. ایک ایک شخص نے بے لوس بے غرض صرف اپنے امام کے نام پر زندگی قربان کی. ہم لوگ ان کے ماننے والے ہیں الحمدللہ رب العالمین. یہ دین, یہ مذہب, یہ فکر, یہ ہمیں پکار رہی ہے کہ ہمیں اپنے کام کو انجام دینا ہے اہل کربلا کی طرح. اور ہمیشہ میں آپ کی خدمت میں عرض کروں گا, ایک کربلا کو آپ یاد کر رہے ہیں, ایک کربلا آپ کی نظروں کے سامنے آنے والی ہے, ایک اور کربلا بنے گی. انہیں امام کے فرزند دوبارہ تشریف لائیں گے. کیا پتا مجھے اور آپ کو کوئی کردار مل جائے. کل مثلا ہم حضرت جون کے مسائل پڑھ رہے تھے, کیا پتا اگلی کربلا میں ہم کوئی جون بن سکیں. اگر خدا اس غلام کو اس کی حسن نیت کی بنیاد پہ وہاں پہنچا سکتا ہے کہ سید الشہداء اس کو دعا کر رہے ہیں, کیا پتا کوئی امام وقت کی دعا مجھے اور آپ کو بھی لگی جائے. معاملے میں کیا حرج ہے؟ آپ ابھی یہاں پر مسائل میں گریہ کریں گے, اس گریے کے صدقے میں وقت کے امام سے کچھ طلب بھی کر لیجیے, اور جو طلب کریں وہ اس روح کو, اس نصرت کو طلب کریں کہ مولا ہمیں اپنے آبا و انصار میں شامل کر لیں, ہم آپ کی جد امجد کے چاہنے والے. ہمارا کوئی سرمایہ نہیں ہے, ہم کیا کہیں اپنے امام سے کہ ہم نے کیا کیا ہے, لیکن اپنے امام سے بس اتنا کہہ سکتے ہیں کہ مولا آپ دلوں کے احوال کو جانتے ہیں, آپ ہمارے دلوں کے اندر جھانک کر دیکھیے امام حسین کی محبت ہے یا نہیں ہمارے اندر, ایسے عید الشہدا کی محبت ہے یا نہیں ہے. اور کتنا آسانی سے یہ بات سمجھ میں آتی ہے. آپ ابھی دیکھیے, ابھی صرف اندھیرا ہوا ہے, अभी मसाइब की कोई बात ना कही गई हो, मैं आपको बस इतना कह दूं, एक बच्ची अंधेरे में जा रही थी, आपका जहन फौरन करबला की तरफ जा रहा है, आप फौरन इस बात को समझने की कोशिश करते हैं कि अहले बैत अतहार अलैहिस्सलाम ने कैसे मसाइब झेले। आज की शब करार पाती है हजरत और मोहम्मद की मसाइब की। करबला में माँ ने जो किरदार अंजाम दिया है वो खुदा जानता है, और माए क्यों अपने बच्चों को कुर्बान कर रही थी, वो अपनी आंखों से देख रहे थे कि हुसैन अली अकबर को कुर्बान कर रहे हैं, वो अपनी आंखों से देख रहे थे कि जब फातिमा के बच्चे कुर्बान हो रहे हैं तो हमारे बच्चों की क्या हैसियत है। आज बीबी ज़ैनब सलामुल्लाह अलैहा की कुर्बानी की शब है। क्या मकाम है बीबी ज़ैनब सलामुल्लाह अलैहा का, क्या कोई बयान कर सकेगा? शब आशूर किस तरीके से बीबी ने मसाइल उठाए, असर आशूर किस तरह से मसाइल उठाए। तो शब आशूर की एक रिवायत आपकी खिदमत में अर्ज करूं, बस एक मौका है, शब आशूर में तमाम माएं अपने अपने बच्चों को लेकर बैठी हुई थी, तमाम माएं अपने अपने बच्चों को लेकर बैठी हुई थी, किसी का बच्चा जवान है, कोई किसी अपने शौहर को लेकर बैठा हुआ है, और तैयारी हो रही है कि कल इमाम हुसैन के हुजूर अपनी जान को कुर्बान करना है। एक मौके पर बीबी दोनों और मोहम्मद को बुलाती हैं और कहती हैं, ऐ और मोहम्मद यहाँ आ जाओ, और एक बात को याद रखना, कल तुम्हें अपने मामू पर कुर्बान होना है। बाज का जिंदगी का मकसद ही यही था कि उन्होंने कुर्बान होना था, गोया बीबी ज़ैनब सलामुल्लाह अलैहा की जिंदगी का मकसद ये था कि उन्होंने अपने भाई की नुसरत करनी थी, अपने बच्चों को ऐसे लेकर चली थी कि उनके बच्चे हमेशा याद रहे कि उनको सैयदुल शुहदा के ऊपर कुर्बान होना है। लिहाजा शब आशूर जमा करती है, और हमें नहीं मालूम है रिवायात के अंदर आखिर हद तक कहां बात गई होगी, लेकिन जैसा कि मशहूर है बच्चों को जमा किया और कहा देखो मैं अपना दूध नहीं बख्शूंगी जब तक कुर्बान ही ना देना, अपने मामू पर कुर्बान होना, और सबसे पहले तुम लोगों में जाना है। लिहाजा हमारे पास इस तरह से बयान मौजूद है कि आशूर और मोहम्मद इमाम हुसैन के पास आते थे और कहते थे वहां हम जाने की इजाजत दीजिए, और सैयदुल शुहदा बार बार और मोहम्मद को देखते थे कि ये बच्चे अभी कम सन हैं, इनका सिर इतना ज्यादा नहीं है। एक मौके के ऊपर जब नजदीक आए तो पूछा कि क्या तुमने बीबी ज़ैनब से इजाजत ली है कि माँ अपने बच्चों को कुर्बान कर दे, तो फरमाया हमें बीबी ने भेजा है, इसरार किया है कि हमें अपनी जान को कुर्बान करना है, आप हमें इजाजत दीजिए, और अगर आपने इजाजत नहीं दी हमारी माँ हमें कबूल नहीं करेगी, हम खेमों में वापस नहीं जा सकेंगे। तो शहीदुल शुहदा के सामने इसरार हुआ, इमाम हुसैन ने जाने की इजाजत दी, उधर बीबी ज़ैनब को सल्ले के ऊपर है, ऐ अल्लाह मेरे बच्चों की कुर्बानी को कबूल फरमा दे, ये बच्चे
करने वाली औरत है, लेकिन औरों मोहब्बत के सरदार कोई मातम नहीं। جنازہ ماتم حسین.
Oh.